यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूका राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले शुरू गरेको कुरियर सेवा अब 60 जिल्लामा विस्तार। र अमेरिका इरान तनावबारे चीनका राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसैगरी बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11 बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55,00,000,000,000 रूपियाँ बराबर पुगेको भन्दै बेरुजु फर्स्यौट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजु फर्स्यौटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजु फर्स्यौटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधनबारे यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा विभिन्न 10 मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र माथतका निकायका बेरुजुको अवस्था, महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको बेरुजु फर्सेउटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामहरूबारे जानकारी गराउनु भएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। बैठकमा मन्त्री गौतमले सबै कानून सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्ने आवश्यकता औल्याउँदै संक्रमणकालीन न्याय प्रणालीको प्रभावकारिता बढ़ाउन जनशक्ति व्यवस्थापन तथा पीड़ित मैत्री भौतिक संरचना विकास गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। मन्त्री गौतमले रेडियो नेपालबाट प्रसारित कानून सम्बन्धी कार्यक्रमले गाउँघरमा कानूनी शिक्षाको पहुँच बढ़ाउनमा टेवा पुर्याएको समेत बताउनुभयो। बैठकमा सांसदहरूले गरीबीको रेखामुनि रहेका समुदायका लागि न्याय सुनिश्चितता, एआईको दुरूपयोग नियन्त्रण र स्वास्थ्य सेवाको प्रभावकारिता बढ़ाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गर्नुभएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न, सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको भन्दै अनाथ र गरीब बाल बालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा उहाँहरूले जोड़ दिनुभयो। होल्डिङ सेन्टरमा मानवाधिकारको उल्लंघन नदेखिए पनि दीर्घ रोगी बिरामी तथा सुत्केरीलाई भने औषधि र पौष्टिक खानाको कमी देखिएको पाइएको तथा आफ्नो घर र जीवनशैली छोडेर होल्डिङ सेन्टरमा बस्नुपर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो देउबाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउबा दम्पतीलाई विशेष अदालतको साटो काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउबा दम्पतीलाई पक्राउ नगर्नु नगराउनु भनेको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढ़ाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजो बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर ढिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेस र अमर सिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। पार्टीको 15 महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ 21 गते सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलाशय युक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कुलेखानी जलविद्युत आयोजनाको अवलोकनपछि वहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशय युक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशय युक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पार्नुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको हो। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रीनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रीनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल बीरगंज पर्सा।
अब बाँकी समाचार। रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 5 निवासी 37 वर्षीय सुशील गुरूङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार गुरूङको साथबाट गैर कानूनी रूपमा लुकाई छिपाई बोकेको एकदेखि 100 दरका नोटबाट जम्मा 43,000 अमेरिकी डलर बरामद गरिएको छ। प्रहरीका अनुसार गुरूङ भारतीय तीर्थयात्रीको पथ प्रदर्शक गाइड बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा निजलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले जनाए अनुसार गुरूङ 30 भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिनुभयो। द्वन्दकालमा बन्द भएको बाँकेको नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने भएको छ। भन्सार नियमावली 2083 बाँकेको नरैनापुरमा छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि नरैनापुर स्थित छोटी भन्सार नेपालगंज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने भएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नरैनापुर छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउनेछ। 7 छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भए पनि नरैनापुरमा मात्रै छोटी भन्सार पुनः स्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगंजले जनाएको छ। छोटी भन्सार पुनस्थापनाका लागि काम अघि बढ़ाइएको छ। भन्सार प्रमुख जनार्दन पौडेल।
छोटी भन्सार स्थापना गर्ने बारेमा भन्सार विभाग, सिडिओ साहब र नेपालगंज भन्सार कार्यालयको टोली नरैनापुर पुगेर स्थानीयवासीहरूसँग छलफल भएको र जनप्रतिनिधिहरूसँग पनि छलफल भएको। त्यहाँको माग बजारमा स्थापना गर्न पर्यो भन्ने छ, तर बोर्डर बगौडामा छ, त्यसले गर्दाखेरि बगौडातिर भन्सारको जग्गा छैन। अहिले भन्सार विभागको निर्देशन आएपछि मात्रै प्रक्रिया शुरू हुन्छ।
अहिले पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको लागि गृह कार्य भइरहेको छ। सम्भवत आगामी आर्थिक वर्षदेखि छोटी भन्सार कार्यालय सञ्चालनमा आउने भन्सार अधिकारीहरू बताउँछन्। नरैनापुरमा छोटी भन्सार पुनः स्थापना हुने भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी, व्यापारी र सर्वसाधारण खुशी देखिएका छन्।
कुनै काम पर्यो साना तिना लगायत अनि ठुला काम पर्यो भने त नेपाल अगान जानुपर्छ। भन्सारको यता कुनै पनि सुविधा साधन छैन, भन्सार यता राखिदियो भने हामीहरूको लागि धेरै सहुलियत हुन्छ।
अब स्थानीयले हामीलाई बहुत बढिया फाइदा रहेछ, मान्यो छोटी भन्सार खोल दिदु, टैक्स जमा हो हाम्रो गाउँपालिकामा रहे, उसे फाइदा हुई। और दोसर बात जो केला लेके आओ, सब्जी लेके आओ, उका पुलिस वहाँ के जो बैठे वाले सुरक्षा कर्मी लोग थोड़ा तंग त्रास करते हैं, वो सब हम लोग मुक्ति पाई जावा जी।
छोटी भन्सार पुनस्थापनाले राजस्व संकलन सँगै तस्करी नियन्त्रणमा सहयोग पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेहरूका लागि सहज हुनेछ। धेरै लामो समयदेखिको प्रयास सफल हुन लागेको भन्दै स्थानीय सरकारले पनि खुशी व्यक्त गरेको छ। नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह:
नरेनापुरमा एकदम आवश्यकता थियो भन्सारको, त्यसको प्रयास गर्दा गर्दा भन्सार आयो। भन्सार त एकदम ठूलो कुरा हाम्रो लागि, यहाँ भन्सार धेरै राजस्वको जुगाड हुन्थ्यो।
तत्कालीन द्वन्दकालमा बाँकेमा संचालनमा रहेका 7 छोटी भन्सार असुरक्षाका कारण बन्द गरिएका थिए। भन्सार विभागले भन्सार नियमावली 2083 अन्य 6 छोटी भन्सार खारेज गरी नरेनापुर छोटी भन्सार मात्रै पुनस्थापना गर्ने उल्लेख गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
सल्लाको आँख्ला भारत निकासी नहुँदा जड़ीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निकासी कर 100% भएकाले 25 करोड़ रूपियाँ बराबरको 12 टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जड़ीबुटी व्यवसायी संघ नेपालगंजका अध्यक्ष टंक शर्माले बताउनुभयो। भन्सार निकासी छूट भए सल्लाको आँख्ला भारत निकासी हुने उहाँले बताउनुभयो। अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनुभयो। करिब 30 वर्ष पुरानो सल्लाको रूखबाट त्यस्तो आँख्ला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उहाँको भनाइ छ। सल्लाको आँख्ला डोटी, डडेलधुरा, बैतडी लगायत जिल्लाबाट नेपालगंज आउने गर्दछ। यसबाहेक जटामसी, अमला, खिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन। यी जड़ीबुटी भारतमा सूचीकृत नभएका कारण निकासी हुन नसकेको उहाँले बताउनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आगामी असोजदेखि संचालनमा ल्याउने लक्ष्यसहित निर्माण तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको आयोजनाले जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन्। गर्मीका कारण हिट स्ट्रोक अर्थात लू लाग्न सक्ने जोखिम बढ़ेपछि पश्चिम नेपालको प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टीमलाई हाई अलर्टमा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गर्नुभएको छ। संस्थानको 15 स्थापना दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ़नुपर्ने बताउनुभयो। त्यस अवसरमा उहाँले स्वास्थ्य ज्ञान संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभयो। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको हिजो दिउँसो निधन भएको छ। रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाण्डुमा 65 वर्षको उमेरमा निधन भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनिया राष्ट्रपति शी जिनपिङले बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति शी जिनपिङको भेट अघि प्रधानमन्त्री शाहबाज शरीफले चीनका प्रधानमन्त्री ली कियाङसँग पनि वार्ता गर्नु भएको थियो। बेजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनिया सरकारी संचार माध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनीरले पनि चीन भ्रमणमा प्रधानमन्त्री शरीफलाई साथ दिनुभएको छ। अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेला मुनीरको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। गत महिना पाकिस्तानले अमेरिका र इरान बीच ऐतिहासिक आम्ने सामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो। बेजिङमा चिनिया नेतृत्वसँगको भेटका क्रममा शरीफले विश्व अहिले महत्वपूर्ण मोड़बाट गुज्रिरहेको बताउनु भएको पाकिस्तानी सरकारी टेलिभिजन पीटीभीले जनाएको छ। वहाँले अमेरिका इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दावी गर्नुभएको छ। प्रधानमन्त्री शरीफले शनिबार पूर्वी चीनको झेजियाङ प्रान्त स्थित हाङझोउबाट आफ्नो चार दिने आधिकारिक चीन भ्रमण शुरू गर्नुभएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
देशभरका 338 स्थानीय तहले भूमिको उपयोगका लागि भूमिको वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत समेत गरिसकेको जनाएका छन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कितागत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाएका छन्। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न नसकेको जनाइएको छ। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाएका छन्। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तहहरू रहेको र 50 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कृषि र गैर कृषि जग्गाको वर्गीकरण छिटै भएमा त्यसको आधारमा कृषि योग्य जग्गाको संरक्षण, खण्डीकरण, नियन्त्रण, चकलाबन्दी कार्यक्रम मार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित शहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने र पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ। तनहुँमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण शुरू हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर, 30% सो पुँजी र 70% ऋण लगानीमा आयोजना निर्माण गर्न लागि योजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशय युक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका तीनमा पर्दछ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 27.85 अंकले बढ़ेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक 2786 अंकमा पुगेको छ। सोमबार नेप्से परिसूचक मात्र नभई बजारको कारोबार रकममा पनि उल्लेख्य रूपले वृद्धि भएको छ। अघिल्लो दिन शुक्रबार 4.48 अर्ब करोड़को कारोबार भएको, बजारमा सोमबार 5.98 अर्ब करोड़को कारोबार भएको छ। यो रकम वैशाख 15 यताकै उच्च कारोबार रकम हो। सोमबार बजारमा 235 कम्पनीहरूको मूल्य बढेको छ भने 28 कम्पनीहरूको मूल्य घटेको छ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहोर संकलन गरेर प्रशोधन गरी मोहर बनाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका दुई सेलमा स्थित ओखर बोटेमा प्रांगारिक मल तथा बायोग्यास प्लान्ट बनाउने शुरूआत गरे पनि आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ। करिब 5 करोड़ लगानीमा स्थापना गरिएको उद्योगमा नेपाल सरकार अर्थ मन्त्रालयको विशेष अनुदान बापत 3.32 करोड़ तथा नगरपालिकाको 1.56 करोड़ लगानी भएको छ। रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने अभियानमा स्वतस्फूर्त रूपमा लागेका नगरवासी आफ्नै ठाउँमा प्रांगारिक मल उद्योग स्थापना हुने भएपछि खुशी भएका थिए। प्रति घण्टा 1000 केजी मल उत्पादन गर्न सक्ने क्षमता भएको उक्त प्रांगारिक मल उद्योग तथा गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने गरी स्थापना गरिएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
नेपाली पारा खेलकुदकी शिखर महिला तेक्यान्दो स्टार पलिसा गोवर्धनले एसियाली पारा तेक्यान्दोमा कांस्य पदक जितेकी छिन्। 11 एसियाली पारा तेक्यान्दो च्याम्पियनशीप अन्तर्गत सोमबार मंगोलियाको उलान बातरमा इरानी प्रतिद्वन्दीलाई पराजित गर्दै पलिसाले कांस्य पदक जितेकी हुन्। पलिसाले सोमबार इरानकी राहिम जारामाथि 11-0 को फराकिलो अन्तरमा जित हासिल गर्दै कांस्य पदकमाथि हक जमाएकी हुन्। पलिसाले यसअघि सन् 2024 को पेरिस पारा ओलम्पिकमा पनि काँस्य पदक जितेकी थिइन्। त्यस्तै उनले सन् 2022 चीनमा भएको पारा एसियाली खेलकुदमा काँस्य पदक जितेकी थिइन्। प्रतियोगितामा नेपालका अन्य दुई प्रतिस्पर्धी अमीर होलन र रेणु तामाङ भने इरानकै प्रतिद्वन्दीसँग निराश भए। नेपाल क्रिकेट संघ क्यानले सन् 2026 लागि खेलाड़ीहरूको वर्गीकरण गरेको छ। पहिलो पटक 3 जना खेलाड़ी ए प्लस क्याटेगोरीमा परेका छन्। यसअघिका वर्षहरूमा ए प्लस क्याटेगोरी थिएन। अहिले ए प्लस सहितका 5 क्याटेगोरीमा 38 जना पुरुष खेलाड़ीलाई समेटिएको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ए प्लसमा परेका हुन्। उनीहरूले जनै मासिक 1,20,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनौट भएका 7 नेपाली क्रिकेटरले प्रतियोगितामा खेल्न नपाउने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमको सेड्यूलसँग दुजेपछि उनीहरूलाई नेपाल क्रिकेट संघ क्यानले अनुमति नदिएको हो। बेल्जियमको ईयु टी20 क्रिकेट लीगमा नेपालका आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह एरी, अनिल शाह, ललित राजवंशी, सन्दीप लामिछाने, लोकेश बम, इशान पाण्डे र गुलशन झा खरिद भएका थिए। उनीहरू मध्ये इशान र गुलशनलाई मात्रै क्यानले नो अब्जेक्सन लेटर एनओसी दिएको छ। बेल्जियम लीग जुन 6 देखि शुरू हुनेछ। नेपालले मे 31 देखि जुन 9 सम्म सिंगापुरमा एसियन गेम्स क्वालिफायर खेल्ने तालिका सार्वजनिक भएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानहरूमा, मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। पश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूका राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले शुरू गरेको कुरियर सेवा अब 60 जिल्लामा विस्तार। र अमेरिका इरान तनावबारे चीनका राष्ट्रपति शी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।